नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईंलाई स्वागत छ। म भोजेन्द्र बस्नेत। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाईको आज 299 अंक हो। आजको कार्यक्रममा हामी घरभित्रको फोहोर व्यवस्थापनको चर्चा गर्छौ। कार्यक्रमको शुरूमा सुनौ पानी र सरसफाई सम्बन्धी खबर साथी टेकमान साक्येबाट।
खाने पानी र सरसफाई गतिविधि।
तोकिएको मितिमा नेपाललाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न चुनौती देखिएको छ। आउने असारसम्म नेपालको 77 जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने भनिए पनि अझै 13 जिल्ला बाँकी भएकाले चालू आर्थिक वर्षभित्र पनि नेपाललाई खुल्ला दिशामुक्त क्षेत्र घोषणामा चुनौती देखिएको खानेपानी तथा ढल निकास विभागका सूचना अधिकारी रत्न प्रसाद लामिछानेले जानकारी दिनुभयो। अब काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, मोरङ, कपिलवस्तु, पर्सा, महोत्तरी, सर्लाही, धनुषा, बारा, भोजपुर, सोलुखुम्बू र दोलखा खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी छन्। यसअघि पनि सरकारले सन् 2017 नेपाललाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने भने पनि हुन नसकेपछि 2076 असारसम्ममा सक्ने भनेको थियो। खुल्ला दिशामुक्त हुनुका लागि एक घर एक शौचालयलाई न्यूनतम शर्त मानिन्छ। दार्चुलाको सदरमुकाम खलंगामा पानीको समस्या भएको छ। महाकाली नगरपालिकाको वडा नम्बर 4 र 5 पानीको समस्या भएपछि नगरपालिकाले दमकल मार्फत वितरण थालेको छ। नगर क्षेत्रभित्र बारूण यन्त्र मार्फत पानी वितरण थालेको नगरपालिकाका प्रवक्ता पुष्कर राज जोशीले बताउनुभयो। तत्काल खानेपानी समस्या समाधान गर्ने विकल्प नभएपछि बारूण यन्त्र मार्फत पानी वितरण गरिएको हो। नगरपालिकाले तत्कालीन खानेपानी समस्या समाधानको लागि झण्डै 1,20,00,000 रूपियाँ पुलपत्र आह्वान गरेको छ। सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकालाई सिसाका बोतल र प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ। गाउँ कार्यसमितिको बैठकले गाउँपालिकाभित्र सिसाका बोतल तथा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाएको गाउँपालिकाका अध्यक्ष डुफ कुमार बास्तोलाले बताउनुभयो। यस्तै सोलुखुम्बुकै सोलु दूधकुण्ड नगरपालिकाले यसअघि नै नगरलाई सिसाका बोतल र प्लास्टिक मुक्त क्षेत्र घोषणा गरेर कार्यान्वयन गरिरहेको छ। कार्यान्वयनको शुरूआती चरणमा केही समस्या देखिएको भए पनि अहिले अभियान प्रभाव कारी बन्दै गएको मेयर नामगेल जाङबु शेर्पाले जानकारी दिनुभयो। काठमाडौँको शंखरापुर नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्न जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति डिवासिसी काठमाडौँले सहमति प्रदान गरेको छ। डिवासिसीको अनुगमन कार्यदलले शंखरापुर नगरपालिकाको विभिन्न ओडा तथा बस्तीमा पुगेर अनुगमन गर्दा घर घरै चर्पी निर्माण गरी प्रयोग भइरहेको र खुल्ला दिशामुक्त घोषणा गर्न आवश्यक अन्य सूचकहरू समेत पूरा गरेको पाइएकोले शंखरापुर नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्न सहमति दिने निर्णय गरिएको डिवासिसीका सदस्य सचिव हरि दत्त पौडेलले जानकारी दिनुभयो। जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति डिवासिसी काठमाडौँले सहमति दिएसँगै अब शंखरापुरलाई यही चैत 28 खुल्ला दिशामुक्त घोषणा गर्ने भएको छ।
पानी र सरसफाई सम्बन्धी खबर प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी टेकमान साक्य। अब आजको मुख्य विषयतर्फ लागौं। हाम्रो घरको भान्साबाट विभिन्न किसिमको फोहोर निस्किन्छ। तरकारीको बोक्रा, बढ़ी भएको खानेकुरा लगायतका कुहिने फोहोर हुन्छन् भने प्लास्टिक, कागज, बोतल, टिन लगायतका नकुहिने फोहोर हुन्छन्। बजार क्षेत्रमा घरघरबाट निस्कने यस्तै विभिन्न फोहोरको थुप्रो लाग्ने गर्छ। तर त्यस्ता फोहोरलाई सही रूपमा व्यवस्थापन गर्ने हो भने आधाभन्दा बढ़ी फोहोर थुपार्ने ठाउँमा पुर्याउन नपर्ने दुई दशकदेखि सरसफाई अभियानमा सहभागी भइरहनु भएकी सरसफाई अभियन्ता माला खरेल बताउनुहुन्छ। उनै माला खरेलसँग आज हामीले सरसफाई अभियानमा सहभागिता, सरसफाईमा नागरिकको सचेतता र घरभित्रको फोहोर व्यवस्थापनका विषयमा कुराकानी गरेका छौं। अभियन्ता खरेललाई सबैभन्दा पहिले मैले तपाईँ सरसफाई अभियानमा कहिलेदेखि लागिरहनु भएको छ भनेर सोधेको छु।
अब हामी बागमती सरसफाईमा निरन्तर लागिरहेछौं। यो अभियान चाहिँ 2070 जेठ 5 सुरु भएको हो। अब कन्टिन्यू भइ नै रहेछ, कुनै हप्ता पनि यो टुटेको छैन। हरेक शनिबार 2
प्रत्येक हप्ता जानुहुन्छ तपाईँ?
म प्रत्येक हप्ता गएको छु।
केले प्रेरणा दिन्छ नि सधैँभरि त्यहाँ जानलाई?
जे पनि लगातार गरिरहेछ त्यो बानी पर्दो रहेछ, एउटा संस्कारै जस्तो भइसक्यो हाम्रो। अब यत्रो वर्ष सधैँ शनि फ्राइडे आएपछि अब भोलि त शनिबार हो जानुपर्छ भनेर त्यही नै अब जानुपर्छ जानुपर्छ भन्दा हुँदै नगई नहुने नै जस्तो भइसक्यो।
कुनै दिन गइएन भने?
आजसम्म म काठमाडौँमा भएर नगएको अवस्थै छैन।
के के गर्नुहुन्छ त्यहाँ गएर तपाईँहरूले?
त्यहाँ गएपछि त त्यही देखेको फोहोरहरू टिप्ने हो, अनि एक ठाउँमा कलेक्ट गरेर राख्ने, महानगरपालिकाको गाडी आउँछ अनि त्यो सबै हामीले संकलन गरेको फोहोरहरू चाहिँ गाडीमा राखिदिएर अनि पठाइदिने।
308 हप्ता सम्पन्न भइसकेछ बागमती सफाई अभियानको, कतिको प्रगति भयो जस्तो लाग्छ तपाईँलाई?
धेरै नै प्रगति भएको छ। पहिला चाहिँ यो खोला किनार भनेको चाहिँ नि डम्पिङ साइडै थियो, मान्छेहरूले अब घर घरबाट निक्लेको फोहोरहरू पनि त्यो गाडी गाडीमा उठाएर ल्याएर नि खोलाको पिना किनारमा राख्ने, मान्छेले व्यक्तिहरूले पनि आफ्नो घरको घर सफा भएपुग्छ त्यहाँ बाङ्गोती जस्तोसुकै होस् फोहोर फाल्ने ठाउँमै त्यही हो भने जस्तो गरेर पोखा पोखा बोरा बोरा फोहोरहरू ल्याएर पनि त्यही बाङ्गोतीमा फाल्ने गर्दाखेरि त्यो बाङ्गोतीको किनारा र बाङ्गोती चाहिँ नि बग्न छोडेकै अवस्था थियो, त्यस्तो गनाउने अवस्था थियो। फोहोरको पहाड पहाड एकदम घर जतिको अग्लो त्यस्तो खालको अवस्था थियो। अहिले धेरै सफा भएको छ बागमतीको त्यो किनारमा त फोहोरहरू फालेको छैन, फाटाफुटो छ।
कस्तो लाग्छ तपाईँलाई चाहिँ यसरी सुधार हुँदै जाँदाखेरि?
सुरुमा जब हामीले यो महाअभियान सुरु गर्यो त्यो टिप्न थाल्यो, जति गर्ने फेरि फालिहाल्छन् के र नि भने जस्तो लाग्थ्यो, त्यति हुँदा पनि फेरि जाउँ अलिकति भयो नि त कम हुन्छ नि त यत्रो थुप्रोमा फेरि आए। अब आज 2-4 ट्रक मात्रै हामीले झिगौँ भने नि त्यो धेरै थुप्रोमा थोरै भयो पनि अलिकति कम हुन्छ नि, जाउँ न जाउँ न भनेर त्यस्तो लाग्थ्यो। तर पछि त्यो निख्रिँदै गयो सकिँदै गएको देख्दा त एकदमै रमाइलै लाग्छ। अब अहिले नयाँ मान्छेहरूले देख्दाखेरि चाहिँ अझ पनि फोहोर छ नि त बाङ्गोतीमा, अब सोचे अनुरूप त पुरा कम्प्लिटली सफा त भएको छैन, त्यो नभएपछि त खै तिमीले जति गरे नि जस्ताको त्यस्तै त छ नि बाङ्गोती भन्नुहुन्छ, तर हामीलाई थाहा छ नि जस्ताको त त्यो थियो कि थिएन भनेर, त हामी त अब त्यहीँ सधैँ नै हिँडेर नै सधैँ फोहोर टिपिरहेको मान्छेहरूलाई पहिलाको र अहिलेको त आकाश पातालाई फरक भएको छ।
कतिसम्म गर्ने भने दिक्क त लागेन नि?
लागेन, त्यो चाहिँ लागेन, हामीले रमाइलो लाग्यो, एउटा पर्व जस्तै लाग्छ भने त्यो शनिबार गएर फोहोर टिप्दाखेरि सुरुदेखि मैले त एकदम इन्जोय गरेर नै फोहोर टिपिरहेँ, त्यो फोहोरमा लागिरहेँ, त्यो मलाई चाहिँ कहिले दिक्क लागेन। त्यसो भए त कसैले कर गरे होइन, जबरजस्ती आइजो भनेर बोला पनि होइन, सो त ईश्वर त आफै जाने हो।
तपाईँलाई बिचमा चाहिँ हामी कहिलेसम्म जान्छौँ होला भन्ने सोच्नु भएको थियो? थिएन,
थिएन, यो त लामो होला भन्ने त थिएन। हामीले त अब कति हप्ता, अब 25-30-50 हप्ता गर्ने होला, अब 100 हप्ता पछि त सक्ने होला त्यस्तो चाहिँ लाग्थ्यो, सधैँ अब टुङ्गाउने होला भने भन्ने लाग्थ्यो, तर त्यस्तो चाहिँ नहुँदो रहेछ। छोड्यो अब चाहिँ ऊ लाग्छ, छोड्यो भने फेरि अरूले ल्याएर फ्याँकिहाल्छन्। अब एउटा होइन, राज्यले नै एउटा नीति निर्माण गरेर यसलाई चाहिँ नि अब आफ्नै चाहिँ ओनरसिप लिएर अब हामी गर्छौँ तिमीहरू पर्दैन नभने चाहिँ अब त हामीले सुन्ने कुरा भएन नि त, अब त गरिरहने
भनेपछि अब टुङ्ग्याउने मनस्थिति छैन?
छैन, अब सरकारले नै एउटा आफूले चाहिँ नि अब ह्यान्डओभर उहाँहरूले नै अब आफूले त्यो नलिएसम्म चाहिँ हामी चाहिँ टुङ्ग्याउने।
त्यहाँको सफलताको कुरा जस्तो पानी बग्न थालेको कुरा त छँदैछ, त्यो सँगै चुनौतीहरू चाहिँ के देख्नुभयो यो लामो समयको त्यहाँको यात्रामा?
चुनौती भने अब हामीले सफा गर्छौँ, सफा गरे पनि फेरि लुकीछुपी आएर फालिदिने चाहिँ त्यो प्रवृत्ति चाहिँ अब रोकिएको छैन, अब कम भएको छ, न्यून भएको छ, तर कम्प्लिटली चाहिँ इष्ट भएको छैन कि मान्छेहरूले त्यो झुक्काइ झुक्काइकन त्यही अब सफा गरेर कति सफा गरेर गएको हुन्छौँ। अनि अब अहिले टेकुमा हामीले सफा गरिरहेको छौँ, त्यहाँ अब अस्तिको हप्ता हामीले कम्प्लिटली सबै सफा गरेको थियो, अब फेरि त्यहाँ अलिकति त्यो हस्पिटलकै फोहोर जस्तो त्यस्तो फोहोरहरू यति यति डङ्गुर ल्याएर अलिअलि फ्यालिरहेको थियो कि, त्यो चाहिँ नि अब त्यसरी मान्छेलाई चाहिँ पुरै कम्प्लिटली चाहिँ अवेरनेस गर्न हामीले गर्न सकेको रहन्छौँ भनेर अब त्यस्तो त्यो फ्यालिरहेछ। चुनौती त अब त्यही नै हो, मान्छेलाई जुन हामीले अवेरनेस दिन्छौँ भनेर लाएछौँ त्यो चाहिँ पुरै दिन सकिएको छैन। गभर्मेन्टको लेभलबाट स्थानीय निकाय निर्वाचित भएर आउनुभयो, उहाँहरू आइसकेपछि त अब उहाँहरूले नै अब यसको सबै जिम्मेवारी लिनुहुन्छ, उहाँहरूले नै गर्नुहुन्छ भन्ने लाग्थ्यो नि त हामीलाई, उहाँहरू पनि त्यति सक्रिय रूपमा चाहिँ नै अब सहभागिता भएको पाएको छैन। अब कुनै कुनै ठाउँमा त छ होइन, उहाँहरूले नै स्वामित्व लिएर होइन, धेरै ठाउँमा छैन, केही ठाउँमा मात्रै छ।
उठाएको फोहोर त स्थानीय तहले व्यवस्थापन गर्छन् अथवा के गर्छ?
हो, स्थानीय तहले नै गर्छ, त्यहाँको वडाहरूले नै महानगरपालिकाकै गाडी आउँछ,
संकलन
गरेको फोहोर चाहिँ त्यो चाहिँ नि लानुहुन्छ।
विभिन्न किसिमका अभियानहरू चल्दाखेरि बीच बीचमा आरोप प्रत्यारोप टिमभित्र फुट त्यसै गरी यसले यति पैसा ल्यायो खाए यी कुराहरू आउँछन्। यो अभियानमा सुनिएको छैन त्यस्तो कुरा, त्यो नसुन्नुको कारण अथवा तपाईँहरूले कसरी व्यवस्थापन गर्नु भएको छ यो अभियानलाई?
यो नसुन्नुको कारण चाहिँ के हो भने यसमा चाहिँ नि यो बागमती सरसफाई महाअभियान भन्छौँ यो चाहिँ संस्थागत दर्ता भएको छैन। दर्ता नभएपछि कोही अध्यक्ष उपाध्यक्ष सचिव सदस्य भन्ने कुरै भएन। जो अब पाँच सात वर्षदेखि आउनु भएको थियो उहाँ पनि अभियन्ता, जो एक दिन आएर फोर टिप्नु हुन्छ उहाँ पनि अभियन्ता। सबैको चाहिँ इक्वल रेस्पोन्सिबिलिटी छ होइन, सबैको चाहिँ अब उत्तिकै दायित्व छ नि त, उत्तिकै दायित्व। अब को ठुलो को सानो भएन नि त यसमा त, अब सबै अभियन्ता भएपछि अब को ठुलो को सानो भएन, अनि पद पनि भएन, अर्को चाहिँ पैसाको चलखेल पनि यहाँ छैन। किन अब सस्तै नभएपछि त कतै अकाउन्टै भएन, अकाउन्ट नभएपछि पैसा कतैबाट उठाउनु पर्ने आवश्यकता पनि परेन, अनि अब पैसा पनि छैन, कहिले कसैबाट हामीले केही लिँदा पनि लिँदैनौँ, अनि कसैले दिन चाहनुहुन्छ भने हामीलाई चाहिँ त्यो सरसफाइमा काम लाग्ने अब मास्क पन्जा बुट होइन औजारहरू यस्तो खालको नै हामीलाई दिनुहोस् भनेर भन्छौँ। अब कुनै सङ्घ संस्थाले दिन मन लाग्यो भने त्यही सामग्री नै ल्याएर दिनुहुन्छ, अब त्यति सामग्री त त्यही काम गर्दा गर्दै प्रयोग गर्ने खर्च भइहाल्ने। अनि यो त्यो नभएको भएर पनि हामीमा चाहिँ त्यो वाद विवाद अब त्यस्तो खालको चाहिँ भएन, जहाँ पैसाको चलखेल हुँदैन त्यो अभियान चाहिँ लामो टिक्दो रहेछ भन्ने चाहिँ यसले पनि प्रमाणित गरेको छ।
जस्तो पद र पैसा बिना त मान्छे हतपत सक्रिय हुँदैन भन्छन्, यो अभियान त एकदम चलायमान भइरह्यो, के भयो त्यहाँ चाहिँ, के कारणले चाहिँ प्रोत्साहन दियो होला?
यो सबैले उत्तिकै अब मेरो हो होइन म भन्ने चाहिँ अब आफू सबैलाई चाहिँ नि म अभियन्ता मैले गर्दै पर्छ भन्ने त्यो खालको चाहिँ अब एउटा आत्मबोध सबैलाई नै भएको छ कि, त्यसले गर्दाखेरि नै अब उसले त गरिरहेछ म पनि गरौँ होइन, उहाँहरूले त गर्नुभएको छ कत्रो, अब यसमा अब सानो ठुलो भन्ने हुँदैन, जुनसुकै पदका मान्छेहरू आएर पनि अब फोहोर तल निहुरेर फोहोर टिप्ने भने त साह्रै उड्ने, अर्काको दिशा पिसाबहरू स्वर्ने भनेको त त्यो जसले चाहिँ आएर दुई चारचोटि त्यहाँ फोहोर टिप्नुहुन्छ उहाँलाई चाहिँ आफै स्वत चाहिँ एकदम त्यहाँबाट चाहिँ नि गरौँ गरौँ लाग्ने त्यो खालको चाहिँ नि हुन्छ, त्यसले नै उत्प्रेरणा भएर नै अब सबैजना लाग्नु भएको छ नि आफू पनि लागिन्छ।
कति जति हुनुहुन्छ होला नियमित आइराख्ने अभियन्ताहरू चाहिँ तपाईँहरूमा?
पहिला त हामी धेरै थियौँ, हामी सय हप्तासम्म बागमती सरसफाई महाअभियान सुरु हुँदाखेरि चाहिँ एकै ठाउँमा गर्थ्यौँ, हामी चाहिँ एकै ठाउँमा गर्थ्यौँ। त्यति बेला चाहिँ अब म नै त्यो के कुन दिन कुन संस्थाबाट कति कतिजना आयो भनेर मैले नै पढ्थेँ कि त्यो सधैँ, त्यो गर्दाखेरि 8,000-10,000 एक दिनमा हुन्थ्यौँ, हामी सयौँ सङ्घ संस्थाहरू हुन्थ्यौँ, अनि सयौँ हप्तासम्म आउँदाखेरि त्यत्रो हुन्थ्यो। न आज मान्छे आएन भन्दाखेरि 4,000-5,000 छँदै छैन भन्दा नि 2,000-2,200 मान्छे हुन्थ्यौँ कि हामी प्रत्येक शनिबार त्यति हुन्थ्यौँ। तर सय हप्तापछि हामीले के गर्यौँ भने हामी एक ठाउँमा मात्रै अब बागमतीमा मात्रै लागेर चाहिँ बागमती सभा हुने रहेनछ भनेर हामी आफैले थाहा पायौँ, अनि ल अब हामी चाहिँ सहायक नदीहरू जो चाहिँ बागमतीमा जोडिन आउँछ त्यो सहायक नदी पनि सफा गर्ने भनेर लायौँ, अनि त्यसपछि जो जो जता हुनुहुन्छ अब अधिराज्य बाहिर पनि त्यो पनि सफा गर्ने भनेर हामीले त्यस्तो खालको स्ट्राटेजी अप्नायौँ। अनि त्यसपछि अहिले चाहिँ नि अब बागमती लगायत विभिन्न अधिराज्यका अन्यत्र नदीहरू पनि सरसफाइ भएको छ, अनि हामी जुन अब सयौँ हप्तासम्म लागिरहेका बागमती अभियन्ता अब अभियन्ता भनौँ एउटा लिडर भयौँ नि त सरसफाइका, उहाँहरू नै गएर अन्यत्र नदीमा पनि सरसफाइ गरेका छ, अब विष्णुमती मनोहरा दोबी खोला होइन हनुमती बागमतीको पनि पार्ट पार्ट माथि अब सुन्दरी जलदेखि अब यता गोकर्ण अनि अब यता तल जोरपाटी होइन त्यस्तो गर्दै तेलङ्गाना यस्तो पार्ट पार्टमा भइरहेछ, अनि यस्तो ठाउँमा सबै हामी नै अभियन्ता त हो नि, यतातिर गरेर नेतृत्व लिइरहेछौँ अनि गरेछ। भर्खर मात्रै गोदावरी सरसफाई भएको छ, सिराहा पोखरा अब नेपालको धेरै ठाउँको दाङ भरतपुरको दुई तिन ठाउँमा सरसफाई भएको छ, यिनै हाम्रै अभियन्ताहरू गएर उता चाहिँ गरिरहनु भएको छ। त्यसले गर्दा बागमती जुन महाअभियान मूल अभियान भन्छौँ हामी, मूल अभियानमा चाहिँ त्यही नै मान्छे त हो सबैतिर फिचेर गरेको भएर नियमित राख्ने त अब हामी नै झन्डै सयको हारिमा चाहिँ अभियन्ताहरू चाहिँ नियमित लागिरहेछौँ होइन। त्यसबाद अब अन्यत्र सङ्घ संस्थाहरू पनि कहिले कुन
संस्थागत सहभागिता चाहिँ कति जति छ?
दैनिक चाहिँ अब कहिले 25-30 कहिले 40-45
संस्थागत रूपमा
बागमतीमा चाहिँ त्यस्तो आउनुहुन्छ।
त्यसमा जस्तो विद्यालय होलान् होइन, केही सामुदायिक संस्थाहरू होलान्, कस्ता कस्ता किसिमको संस्थाहरू चाहिँ आउँछन्? बेला बेलामा अकेजनली आउलान्, कोही नियमित आउलान्, कस्ता किसिमका?
अकेजनली चाहिँ अब कर्पोरेट हाउस ब्याङ्कहरू होइन, सामाजिक संस्थाहरू वार्षिक उत्सव मनाउने अस्ति भर्खरै अब सहकारी दिवस, अब हरेक वर्षको सहकारी दिवस त्यहीँ आएर मनाउनुहुन्छ। कति अब ब्याङ्कहरू धेरै एउटा ए क्लासको ब्याङ्कहरू धेरै जसोको छ वार्षिक उत्सव त्यहीँ आएर मनाउनुहुन्छ, त्यस्तो हुन्छ होइन। अब पहिला त अब लिनामा सर्वदा त हरेक मन्त्रालयहरू होइन नेपाल गभर्मेन्टको सम्पूर्ण निकायहरूले पनि वार्षिक उत्सव त्यहीँ आएर मनाउनुहुन्थ्यो, त्यस्तो खालको छ। अब सङ्घ संस्थाहरूले पनि आफ्नो त्यहीँ आएर मनाउने, अनि त्यस्तो चाहिँ रेगुलर भन्दा पनि त्यो अकेजनले गर्ने चाहिँ त्यो छ, रेगुलर गर्ने संस्था नै 25-30 वटा त छ।
हजुर सर, तर कति मान्छेहरू पुग्लान् त्यहाँ के अनुमान गर्न सकिन्छ उपत्यकाभित्र, काठमाडौँ उपत्यकाभित्र शनिबार बिहान सरसफाइकै लागि भनेर?
त्यो अन्यत्र कति राख्छ त्यसको चाहिँ हामीले लेखाचोखा गरेको छैन। बागमतीमा चाहिँ हाराहारी 500 हाराहारीमा चाहिँ नि सधैँ नै हुन्छ,
सरदर त्यति
400-500 चाहिँ हरेक हप्ता। यो एउटा बागमतीको यो मूल अभियानमा चाहिँ बागमती पनि पार्ट पार्छ नि त, कतितिर भइरहेको छ त्यहाँ चाहिँ जहिले नि हुन्छ।
हप्तामा लगभग 30 टन भन्दा माथि फोहोर संकलन भएको भनेर सधैँ
सबैतिरबाट
गरेर त्यसरी हप्तामा हरेक हप्ता 30 टन निकाल्दाखेरि कहिल्यै नसकिने फोहोर चाहिँ कति आउँदो रहेछ त्यहाँनिर?
त्यही त, अब यो बागमतीबाट चाहिँ अब अहिले 4-5 टन निस्किन्छ होइन, बागमती अलिक सफा भइसक्यो नि त। अब पहिला पहिला 40-45 टन निस्क्यो भनेर मैले नि पढ्थेँ, अब अहिले अब 4-5 टन अब होइन त्यति निस्किन्छ। अब अन्यत्र अहिले त अब हनुमन्तीहरू होइन धेरै फोहोर छ नि त, त्यहाँबाट चाहिँ अलिक धेरै धेरै निस्किन्छ।
बागमतीको पानी अहिले त अलिकति सफा नै भइसकेको छ भनौँ, कम्तीमा हात लगाउनलाई शरीर जिरिङ्ग गर्दैन। पहिले सुरु सुरुमा कसरी हात लगाउनुहुन्थ्यो, निकै गाह्रो थियो होला है त्यहाँनिर लिउ लगाएको?
यसरी जाँदाखेरि अब यसरी खुट्टा टेकै बागमती जानलाई त्यो साइडमा दिशाहरू गरेको त, दिशा कुल्चेको त कतिचोटि छ हामीले, त्यो मान्छे अब त्यो कुकुरहरू मरेको गरेको त्यस्तो के मान्छे नै मरेको, मेरै खुट्टाले यसरी गर्दा जाँदा ड्याङ्ग मरेकै मान्छेको लास नै त्यो ठोकेको छु म आफै पनि। त्यस्तो खालको फोहोरहरू त कति हुन्थ्यो, कति गनाउने
त्यतिखेर त्यहाँ जाँदाखेरि शरीरलाई केही हुन्छ कि डर लाग्थ्यो लाग्दैन?
खोइ त्यो लागेन, त म सफा गर्न गएको छु भन्ने त्यो फिलिङ भएर हो कि त्यो भावले हो कि त्यस्तो अप्ठ्यारो लाग्ने त्यो हुने चाहिँ कहिले पनि सिक्सिको लाग्ने कहिले पनि भएन हामीलाई चाहिँ नै, कसै कसैलाई चाहिँ अब त्यहीबाट नै एलर्जी भयो भन्ने पनि सुन्यौँ हामीले होइन, तर जेमा पनि यो भाव जस्तो लाग्यो मलाई त। अब हामी अब त्यो फोहोरसँग रमाइलो रमाउने बानी भएकाहरूलाई चाहिँ हामीलाई चाहिँ अलिक यात्रा जस्तो कि केही पनि हुँदैन त्यो फोहोरले त, त्यो जति फोहोर टिपे नि फोहोरमै गाडिएर त्यो खोलाभित्र पसे पनि लुगा सबै हिलोमै भएर न चिसो लागेछ न त्यसले कुनै इफेक्ट गरेको छ, अहिलेसम्म सबैजना खै तन्दुरुस्तै नै भएको
बानी
भयो त्यो पचाउने भइसक्यो त्यो, केही त्यसले चाहिँ असर गर्दैन हामीलाई चाहिँ नि।
बागमतीमा नुहाउन योग्य बनाउँछौँ भनेर सुरुवातमा चाहिँ तपाईँहरू जस्तै अभियन्ताहरूले भन्नुभएको थियो होइन, कहिले बन्ला अब त्यो नुहाउन योग्य चाहिँ?
नुहाउन योग्य त अब बनिरहेछ, अब साइडमा ढलहरू पनि निर्माण भइरहेछन्, अनि त्यसपछि अब खोलामा नि अब पानी अहिले त बहाव थोरै छ होइन, बर्खायामा चाहिँ पानीको बहाव धेरै हुन्छ, अनि यो खोलामा पानीको बहाव बढाउने भनेर सुन्दर जलमाथि दुईवटा ड्याम पनि बनाइरहेछ होइन, अब त्यहाँ चाहिँ बर्सातको पानीलाई चाहिँ सङ्कलन गर्ने र युद्धमा छोड्ने भनेर, अब त्यति त्यो निर्माण भएर पानी बगिसकेपछि त नुहाउने योग्य होला नि। अनि पानीको
अभिवृद्धि चाहिँ कतिको भएको जस्तो लाग्छ, जस्तो बागमतीमा ल्याएर फोहोर फुत्त फाल्ने त्यहीँ बसेर दिसा पिसाब गर्ने अथवा मरेको सिनो पनि ल्याएर फाल्ने त्यो किसिमको पछिल्लो समय कतिको हटेको छ?
त्यो संस्था कतै त्यसरी धेरै फाल्ने त्यो चाहिँ छैन, अहिले त्यो सिनोहरू फाल्ने होइन धेरै फोहोरको क्वान्टिटी थुप्रो ल्याएर त्यहाँ बागमतीमा फाल्ने त्यस्तो फाल्ने चाहिँ एकदमै रोकेको छ।
घर घरबाट पोकामा त आउला नि,
पोकामा पनि एकदम कम फोहोर फालेको मान्छेहरूलाई चाहिँ नि समातेर अब दण्ड गर्ने केही नभए तर्साउनको लागि भने पुलिस थाना लगिदिने होइन, अनि त्यसपछि ल पैसा तिर भनेर नगरपालिकालाई पैसा उठाएर दिने होइन, नगरपालिकाले नि चिट लिएर आउँथ्यो हामी सरसफाइ गर्थ्यौँ, अनि घर घरमा माइकिङ गरेर अब फोहोर नफाल्नु फालेमा चाहिँ तपाईँलाई दण्ड हुन्छ जरिमाना हुन्छ झेल समेत हुन्छ भनेर अब त्यो गर्दा नि अलिकति मान्छे अलिकति सतर्क भएको सचेत भएको र त्यति फोहोर नफालेको अवस्था चाहिँ छ।
तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुन्दै हुनुहुन्छ, हामीसँग सरसफाई अभियन्ता माला खरेल हुनुहुन्छ। हामीले बागमती सफाई अभियान अलिकति जोड्यौँ, अब चाहिँ फोहोर व्यवस्थापनको कुरालाई जोडिदिउँ। फोहोर भन्नाले कस्ता कस्ता किसिमको फोहोरहरू चाहिँ बाहिर नदी सडकमा निस्कन्छन् काठमाडौँ उपत्यकामा तपाईँको अनुभवमा?
फोहोर भन्दा त अब एउटा घर गृहस्थबाट निस्किने फोहोर हुन्छ, अर्को कल कारखानाबाट निस्किने फोहोर हुन्छ, हस्पिटलहरूबाट निस्किने, उद्योगबाट निस्किने हरेक किसिमका फोहोरहरू चाहिँ नि हुन्छन्
धेरै मात्रामा। एकदमै देख्दाखेरि नै घिनलाग्दो देखिने फोहोरहरू चाहिँ भन्नु सडकमा त्यसमा देखिने फोहोर चाहिँ कस्ता फोहोर?
घरबाट घर घरबाट निस्किने फोहोरै धेरै हुन्छ। त्यो हेर्दै फोहोर चाहिँ नि किन गनाउने? अब तरकारी अब किचनबाट निस्किने फोहोरहरू त हो नि, अब त्यो फ्याँकेको एक दिनमा नै दुर्गन्धित हुने, गनाउने हुने, घिनलाग्दो हुने चाहिँ घर घरबाट निस्किने फोहोर।
घर घरबाट निस्किने फोहोर व्यवस्थापनको कुरा गर्दाखेरि चाहिँ मुख्य कुरा के गर्न सकिन्छ?
मुख्य कुरा चाहिँ फोहोरलाई चाहिँ सेग्रेसन गर्नु पर्यो, स्रोतमा नै वर्गीकरण गर्नु पर्यो। घरबाट निस्किने कुहिने फोहोरलाई एकातिर र नहुने नकुहिने फोहोरलाई चाहिँ नि अर्कोतिर। यो कुरा चाहिँ नि मान्छेलाई घर घर घरमा चाहिँ अवेरनेस गराउनु पर्ने आवश्यक छ कि यो चाहिँ नि अब एउटा त नगरपालिक घर घरमा चाहिँ यसरी फोहोरहरूलाई अब दुधको प्लास्टिकहरू होइन अब यो त सब बिक्री हुन्छ नि त, फेरि तेलका प्लास्टिकहरू फलामहरू अब बोतल सिसी बोतलहरू त्यो सबै एक ठाउँमा राखिदिने अनि घरको भान्साबाट निस्किया त्यो तरकारी फलफुलका बोक्राहरू पनि दाल भात तरकारी जे जे हुन्छ त्यो पनि सबै एक ठाउँमा राख्दैन। फोहोरको त थुप्रो झन्झन बढ्यो नि त, त्यसलाई नै वर्गीकरण घरमै स्रोतमै वर्गीकरण गर्ने हो भने त त्यो कुहिने फोहोरलाई त एउटा जेमा भए पनि कुहिएर मल बनाएर घरमै ठाउँ छ भने बारीमा खेतमा बारीमा त्यो मल प्रयोग गर्न सक्छौँ, छैन भने नि त थोरै ठाउँ छ भने त नि कौशी छ भने कौशीमा होइन भने बरन्डा जेमा जहाँ पनि त त्यो मललाई त युज गर्न सकिन्छ। ल त्यो नै छैन भने नि अहिले त कति गढेलाको मल बनाउने प्रविधिहरू पनि छ, त्यसले दुर्गन्ध निस्काउँदैन, त्यस्तो मल बनाएर आफूलाई युज गर्न अब भएन भने बिक्री पनि त गर्न सक्छौँ नि। यसरी गल्ने फोहोरहरूलाई चाहिँ छुट्टाएर मल बनाउने हो र नगल्ने फोहोरलाई नि बिक्री हुनेलाई बिक्री गरिदिने, अब एकदम बिक्री नै नहुने त्यस्तै खालको मात्रै बाहिर दिने हो भने त हप्ताको एकचोटि पनि त्यो नगरपालिकाको गाडी घर घरमा आउनु पर्दैन। सबैले यो किसिमको अवेरनेस चाहिँ नि घर घरमा हुने हो भने चाहिँ नि एकदमै राम्रो हुन्थ्यो।
एउटा घरको किचनबाट भनौँ सामान्य पाँच चार पाँचजना तिन चारजनाको परिवार हुन्छ, त्यस्तै परिवारको बसाइको किचनबाट दैनिक अथवा साप्ताहिक रूपमा कति जति फोहोर व्यवस्थापन गर्न सकिन्छ, कति जति हुन्छ तपाईँको अनुभवले के भन्छ त्यसले?
त्यो अब सबै नै फाल्ने हो भने त धेरै नै हुन्छ नि, सबै नै केही त त्यो वर्गीकरण नगर्ने घरमा चाहिँ केही व्यवस्थापनै नगर्ने जस्तो फोहोर आयो त्यस्तैलाई त ल भनेर फालिदिने हो भने चाहिँ एकदमै धेरै नै हुन्छ। अब त्यसरी स्रोतमै वर्गीकरण गरेर भन्छ नि एकदमै थोरै नै हुन्छ।
किचनमा आउने लगभग सरदर फोहोर भनेको एक किसिमका हुन्छ, ती फोहोरलाई कसरी कसरी छुट्याउने र कसरी गर्ने त्यो अलिकति भनिदिनुहोस्।
अब यस्तो कम्पोस्ट बिनहरू पनि किन्न पाइन्छ हाम्रै अब यही नगरपालिकाहरूले पनि बिक्री वितरण गरेको हुन्छ, अनि त्यसपछि त्यो बिन किनेर ल्याएर त्यसमा चाहिँ फोहोर हाल्ने अनि त्यसपछि त्यसलाई मल बनाउने त्यो प्रविधि पनि छ। अब त्यसमा त्यो जस्तै हुन्छ नि त्यो कुइनरलाई अब झिङ्गा अब भुसुनाहरू नआउन् होइन त्यो भनेर त्यसलाई त्यो हाल्ने इएमहरू झोलहरू हालेर त्यसलाई कुहाउने त्यो खालको प्रविधि पनि छ, गढेला मल बनाउने त्यो प्रविधि जान्यो भने त अहिले त के युट्युबहरूमा अब सबै अहिले त नेटमा नभएको कुरै छैन, होइन भने नि कसैलाई त अब सिक्न इच्छा छ भने त जहाँ इच्छा त्यहाँ उपाय। अब कति सङ्घ संस्थाहरूले चाहिँ त्यो खालको सिप पनि तालिम पनि दिनुहुन्छ, त्यो इच्छा हो भने भयो भने, अनि त्यो तालिम लिएर पनि त्यसरी नै घरमै स्रोतमा चाहिँ त्यो फोहोरलाई अब गल्नेलाई एकातिर नगल्नेलाई अर्कोतिर त्यो हाँडो चाहिँ सबैले घरमा दुईवटा त बनाउन आवश्यकै छ, यसरी दुईतिर फोहोर गल्ने एकातिर नगल्ने एकातिर राखेर अब यसरी राख्नु जरुरी छ। तर घर घरमा चाहिँ अब फोहोरलाई छुट्याइयो अनि फेरि नगरपालिकाको गाडी लिन आउँछ, नगरपालिका पनि गाडी लिन आउँदाखेरि यसरी नै दुई खालको चाहिँ गाडी आइदियो भने चाहिँ फाल्नेलाई पनि सजिलो हुन्थ्यो। तर अब हामीले घर घरमा चाहिँ फोहोर दुईवटा भाँडामा राखेर दुई थरीको गऱ्यौँ, नगरपालिकाको चाहिँ त्यो सिटीमा जाँदा एउटै गाडी आउँछ अनि त फेरि लाँदाखेरि उसले एक गरम गर्नु एउटै गाडीमा हालेर लान्छ, त्यो गर्दा चाहिँ फोहोर दिने मान्छेलाई नि अलि निराशा भएको जस्तो मिसाइहाल्छ भन्ने हुन्छ। एक त यो स्थानीय निकायले नगरपालिकाले अब होइन भने अब ठेकदारहरूले जसले जसले चाहिँ यो गाडी फोहोर लिन उठाउन आउनुहुन्छ नि उहाँहरूले चाहिँ बरु तोकिदिने नि, हप्ताको दुई दिन यो आउँछ दुई दिन चाहिँ नि गल्ने दुई दिन नआउने भनेर, अब नभए गाडीको कलरलाई अब हरियो पहेँलो कस्तो हुन्छ त्यस्तो गरेर दुई कालकोलाई आज यो गल्ने लिन आएछ एउटा आज नगल्ने लिन आएछ भनेर यसरी गरिदियो भने चाहिँ नि घरको फोहोर पनि धेरै चाहिँ कम हुन्थ्यो कि।
तपाईँ आफूले चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ किचनभित्रको फोहोर अथवा त्यसलाई कतिसम्म युज गर्नु भएको छ?
मैले त जहिलेदेखि यो फोहोरलाई सेग्रेसन गर्नुपर्छ भन्ने थाहा पाएँ 20-22 वर्ष अगाडि, त्यति बेलादेखि नै आफ्नो घरको फोहोरलाई चाहिँ नि मैले गल्नेलाई एकातिर र नगल्नेलाई अर्कोतिर राखेर चाहिँ व्यवस्थापन गर्छु। मैले नि त्यो माछा पसलबाट माछाको बट्टाहरू ल्याएर मेरो छतभरि नै टन्नै त्यो बट्टाहरू राखेको छु र बारी चाहिँ छैन, थोरै सानो भावर अलिकति गरेको छु तल चाहिँ नि, अनि माथि छतमा चाहिँ त्यो सबै बट्टाहरू ल्याएर त्यहाँ चाहिँ नि माटोहरू राखेर त्यो दैनिक मेरो घरबाट जति पनि फोहोर निस्किन्छ त्यो फोहोरलाई चाहिँ गलाएर मल बनाएर अनि कौशी खेती गर्ने गरेको छु मैले चाहिँ नि।
भनेपछि त एउटा घरमा अथवा एउटा परिवारले चाहे भने त्यो चाहिँ गर्न सक्दो रहेछ,
गर्न सक्दो रहेछ। पहिला मेरो घरमा त अझ मैले के गर्थेँ भने मेरो घरमा त्यति कुहिने फोहोरहरू गलाएर मैले चाहिँ सँगैको टाँसेको दुईवटा घरको पनि तिमीहरूको फोहोर चाहिँ नि उनीहरूले गर्दैन थिए, अनि त्यो चाहिँ तिमीहरूको फोहोर गल्ने जति चाहिँ मेरो घरमा ल्याएर फालिदियो है भनेर मैले त्यहाँ दुईवटा बट्टा पनि राखेको थिएँ, अनि त्यो उहाँहरूको दुईवटा घरको फोहोरहरू पनि ल्याएर मैले त्यहाँ एउटा चाहिँ गडेला खान्छ भने थुप्रो गड्यो त्यो खाल्टो बनाएर गडेलालाई हालिदिएर उनीहरूको घरको फोहोर पनि मैले चाहिँ त्यसरी लिएर मल बनाएर अनि हेर भनेर मैले तरकारीहरू थुप्रो फलाएर पनि देखाएको छु कि छिमेकीहरूलाई, अनि पछि उनीहरूले नै गर्न थाले, अनि मैले चाहिँ जे उनीहरूले पनि सिक्छन् भनेर जोडिएको दुईवटा घरलाई चाहिँ अगाडि र पछाडिको घरको चाहिँ त्यसरी आफ्नो मात्रै नभएर अर्काको घरको पनि त्यसरी चाहिँ व्यवस्थापन गरेर
स्थानीय तहले चाहिँ यो कुरामा पहल कदमी कसरी लिन सक्छ अथवा उसको जरुरी कतिको पर्छ?
मेन रेस्पोन्सिबिलिटी भनेको स्थानीय तहको जस्तो नै लाग्छ मलाई त, अनि अब यो उहाँहरूलाई त थाहा हुन्छ नि त आफ्नो वडामा कति घरधुरी छ होइन, त्यहाँबाट कति फोहोर उत्पादन हुन्छ अनि त्यहाँलाई के व्यवस्थापन गर्नुपर्छ भनेर थाहा हुन्छ नि। उहाँहरूको अलिकति सक्रियता भयो भने चाहिँ नि यो चाहिँ नि धेरै नै अब फोहोरलाई चाहिँ नि यो न्यून गर्नलाई घरबाट बाहिर निकाल्नलाई चाहिँ नि धेरै ठुलो चाहिँ योगदान हुन्थ्यो जस्तो लाग्छ।
अहिले कतिको गरिरहनु भएको छ जस्तो कतिपय ठाउँमा फोहोर छुट्याउने काम गरिदिए हुन्थ्यो होइन, त्यो पनि गर्नु भएको छैन, फोहोरको वर्गीकरण नगरिकन डम्पिङ साइटमा पुर्याउनु भएको छ, डम्पिङ साइट भरिसक्यो, यो खालको कुरामा तपाईँहरूले घसघसाउनु भएको छैन भनौँ, यो गर्नुपर्छ है भनेर सुझाव त दिन सक्नुहुन्छ होला, त्यो गर्नुभएको छ?
सुझाव मात्रै भएको थियो नि, अस्ति यो हामीले 300 हप्ता मनाइरहँदाखेरि हामीले अब हाम्रो त कन्सर्न भनेको त अब सहरी विकास मन्त्रालय नै भयो, अनि त्यसपछि यो सङ्घीय मामला मन्त्रालय, दुईवटा मन्त्रालयमा हामीले धेरै पटक पटक मिटिङ बसेर एउटा कार्यनीति नै त्यो 300 हप्तामा चाहिँ नि बनाउन लगायौँ, अनि उहाँ बनाउनु पनि भयो त्यहाँ सङ्घीयबाट, र चाहिँ अब हरेक हप्ता त्यसमा चाहिँ कस्तो राम्रो राम्रो कुराहरू चाहिँ एकदम राम्रो ल्याएको छ, अब सबै अब स्थानीय सरकारले चाहिँ नि यो फोहोर तहला हुने अब जिम्मा लिने, अनि त्यसपछि हरेक हप्ता सरसफाई गर्ने, सरसफाई सम्बन्धी नै एउटा कार्यनीति तयार भयो, अनि 300 हप्तामा चाहिँ त्यहाँ हाम्रो त्यो स्टेजबाट नै विमोचन पनि भयो, त्यो चाहिँ अब सम्पूर्ण नेपाल अधिराज्यभरि सर्कुलर पनि गरियो त्यसलाई, तर खै कार्यान्वयन भएको जस्तो चाहिँ हामीलाई फिल गरेन। जे पनि गरिरहे संस्कार हुने त हो नि होइन, संस्कारबाट नै सभ्यता हुने हो, सभ्यताबाट नै यो संस्कृति हुने हो, संस्कृतिबाट नै तपाईँ हाम्रो परिचय हुने देशको परिचय हो कि होइन, देशको परिचय हुने हो, देशको परिचय हो भने नै अनि सम्पूर्णले हामीलाई चिन्ने त्यसै गरी नै त हो नि। अब यो देश कस्तो भन्यो भने ए त्यो फोहोरी गनाउने देश भनेर चिन्यो न, आहा कति राम्रो, त्यो देश जाँदा त कस्तो आनन्द आउँछ, यति सफा छन् त्यहाँको मान्छेहरू, यति सभ्य छन् भनेर अब पर्यटकहरू आउँछन्, आय आर्जन हुन्छ, देश समृद्ध हुन्छ, अहिले अब देश समृद्ध बनाउने भन्ने कुरा सुनिन्छ हामीले, अब देश समृद्धिमा यो सरसफाई पनि एउटा चाहिँ नि पाटो हो।
यो सरसफाईको कुरा गर्दै गर्दाखेरि व्यक्ति व्यक्ति जगाउनु चाहिँ कतिको आवश्यक?
व्यक्ति नै त एकदम जागरूक हुनु पर्यो, सचेत हुनु पर्यो, आजदेखि चाहिँ म फोहोर गर्दिनँ, फोहोर त अब हुन्छ, अब हरेक हामीले प्रयोग गर्ने अब खाना चक्लेट खायो त्यसको बोक्रा फोहोर भयो, चाउचाउ खायो त्यसको खोल भयो, एउटा केरा खायो त्यसको फोहोर भयो, सुन्तला खायो त्यो फोहोर भयो, अब त्यसलाई चाहिँ कहाँ लगेर राख्ने, कसरी व्यवस्थापन गर्ने भनेर त त्यो मैले जान्नु पर्यो नि त, त्यो केरा खाने बोक्रा सट्ट सडक खालिदियो भने त त्यो फोहोर पनि भयो, कति मान्छे चिप्लेर नि लड्छन् होइन, अनि त्यसलाई चाहिँ अब मैले सचेत भएर होइन यसलाई फाल्नु हुन्न, डस्टबिन हाल्नुपर्छ अथवा कुहाउनुपर्छ गर्नुपर्छ, मैले त्यो आफूले जाने ममा त्यो ज्ञान भयो भने त अनि त्यसले त फोहोर भएन नि त, त्यही भएर प्रत्येक व्यक्तिले चाहिँ नि यो फोहोर व्यवस्थापनमा सचेत हुनुपर्छ र उहाँले चाहिँ नि अब यो गर्नु पनि पर्छ।
त्यो खालको मान्छेलाई चेन्ज गर्नको लागि चाहिँ कस्तो किसिमको शिक्षा कहाँबाट सुरु गर्नुपर्छ?
सचेत मान्छेले त त्यो गर्दैनन् त्यस्तो, अलिकति अब जसले चाहिँ अटेर गर्छ नि, जानी जानीकन अटेर गर्छ, त्यस्तोलाई त दण्ड र जरिमानै गर्नुपर्छ जस्तो लाग्छ मलाई त, जस्तो कि अब भएको छ नि हाम्रो त यो मापछि अब रक्सी खाएर हिँड्यो के गरे होइन अब गाडी चलायो भने त उसले दण्ड दिनुपर्छ भनेर
त्यसले
अहिले त धेरै घट्याएको नि त त्यो त झन्डै झन्डै 100% सक्सेस जस्तो छ त्यो मापछि एउटा त फोहोर फालीहरूलाई नि त्यस्तै खालको कडाया चाहिँ जरिमाना पनि हुनुपर्छ जस्तो लाग्छ मलाई त यत्रो वर्षको उसमा चाहिँ किन नटेरेको देख्दाखेरि चाहिँ एकदम कडा जरिमाना भयो भने चाहिँ अनि मान्छेले चाहिँ टिर्छन्
आफ्ना बालबालिकालाई घरमा सिकाउनु अथवा विद्यालयमा सिकाउनु त्यो कतिको जरुरी देख्नुहुन्छ त्यसले गर्दा केही चेन्ज हुन्छ कि हुँदैन होला
त्यो त एकदम राख्नुपर्छ केटाकेटीहरूलाई चाहिँ झन् यो साना केटाकेटीहरूलाई चाहिँ टिचरले भनेको कुरा त आमा बुवाले भनेको कुरा नि भन्दा पनि टिचरले भनेको कुरा चाहिँ एकदम दिमागमा रहन्छ नि त उनीहरूलाई त हो यसो गर्नु पर्छ यो उहाँहरूले अब सफा गर्नुपर्छ भन्यो भने त्यही नै हो गर्नुपर्छ भने यो गर्नु हुँदैन भन्ने कुरा हुँदैन नै भइरहन्छ नि सानोमा जे सिक्यो त्यो त नि एकदमै यो मेमोरीमा बसिरहन्छ त्यही भएर यो कोर्समा नै सरसफाइ सम्बन्धी सिलेबस चाहिँ राख्नुपर्छ राखेर नै सिकाउनुपर्छ जस्तो लाग्छ मलाई अनि त्यसपछि उहाँहरूलाई नै सानो सानो बच्चाहरूलाई पनि त्यो स्कुलमै फोहोरलाई सेक्रेसन गर्ने अनि अब गल्ने नगल्ने यसरी छुट्याएर राख्ने अनि डस्टबिनमा फोहोर फाल्ने तरिका सिकाउने अनि पढाउँदाखेरि त्यसरी नै पढाउने प्र्याक्टिकल्ली होइन र अब थ्योरिकल्ली दुइटै नै भयो भने चाहिँ एकदमै राम्रो हुन्छ जुन संस्कार त हो नि जे पनि गरिरह्यो भने त्यसमा आदत पर्ने त हो नि अनि बच्चाहरूलाई नि त्यही हो सानैदेखि नै यो चाहिँ एकदम गर्नुपर्छ
अब हामी कुराकानीको अन्तिमतिर आइपुगेका छौँ अन्ति अन्तिममा सरसफाइ अभियान जाँदाखेरि मन दुखेको कुरा चाहिँ केही छ कि छैन
यो हप्ता हामीले सफा गरेर गएको त्यही नै ठाउँमा चाहिँ सफा भएको ठाउँमा चाहिँ अर्को बोरा फोहोर ल्याएर खनाइदिए त्यो देख्दा चाहिँ एकदम मन दुख्छ कि
खुसी लागेको कुरा के छ
अब खुसी त मान्छे धेरै आएको ठुलो मासु देख्दा चाहिँ एकदम खुसी लाग्छ मान्छेको सहभागिता थोरै हुँदाखेरि चाहिँ अलिकति के हो यो अभियानमा मान्छेहरू आउन छोड्यो कि क्या हो भने जस्तो अलिकति निराशा जस्तो भइन्छ होइन अनि फेरि अर्को हप्ता चाहिँ बेसकरी मान्छे दुई चार यसो देख्यो भने चाहिँ ए अब मान्छे अहिले त यसो आउनुपर्छ भन्ने भावना पलाएछ भनेर त्यसले चाहिँ मास ठुलो देखेर अनि धेरैजनाले फोर टिमले लाएर देख्दाखेरि चाहिँ त्यो चाहिँ एकदम आनन्द खुसी चाहिँ त्यसैमा नै लाग्छ
तपाईँले सुन्नुभयो सरसफाई अभियन्ता माला खरेलसँग गरिएको कुराकानी हरेक व्यक्तिले आफ्नो घरको फोहोर व्यवस्थापन गर्ने हो भने बजारको सड़क तथा खोल्सामा थुपार्ने फोहोर निकै कम हुने अभियन्ता खरेल बताउनुहुन्छ अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं तपाईंलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला तपाईंले सुन्दै गरेको रेडियो स्टेशनको ठेगानामा प्रतिक्रिया पठाउन सक्नुहुन्छ त्यस्तै तपाईँले उज्यालो रेडियो नेटवर्कको फेसबुक पेज र ट्विटरबाट पनि आफ्ना सल्लाह सुझाव पठाउन सक्नुहुन्छ खानेपानी सरसफाई स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई लिएर अर्को हप्ता यही समयमा फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म भोजेन्द्र बस्नेत पनि विदा हुन्छु नमस्कार।